وفهم في كتاب الله يعني الفقه في الدين دین کی سمجھ. بعض میں علم دین تو ہوتا ہے لیکن اس کی سمجھ کم ہوتی, اس کا صحیح استعمال نہیں ہوتا. اس کی مثال ایسی ہے جیسے ہتھیار تو بہت عمدہ منگوا لیا لیکن چلانا نہیں جانتا. علم دین کو صحیح موقع پر استعمال کرنا اور اللہ کے لیے استعمال کرنا اور اس کو پیٹ پالنے کا ذریعہ نہ بنانا, یہ ہے تفقہ فی الدین. تفقہ فی الدین کی ایک مثال پیش کرتا ہوں. ایک شخص نے حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ سے پوچھا کہ سرور عالم صلی اللہ تعالیٰ علیہ وسلم خطبہ کھڑے ہو کر دیتے تھے یا بیٹھ کر؟ تو آپ نے فرمایا تم اس آیت کو نہیں پڑھتے, وترکو کا قائمہ, سورہ جمعہ میں جو ہے قحط کی وجہ سے مدینہ میں غلے کی سخت کمی تھی, اور بعض صحابہ جن کا اسلام ابھی نیا نیا تھا, جن کی ابھی تربیت نہیں ہوئی تھی, غلے کے اونٹوں کو دیکھ کر حضور اقدس صلی اللہ علیہ وسلم کو خطبے کی حالت میں تنہا چھوڑ کر چلے گئے. اسی کو اللہ تعالیٰ نے فرمایا وترکو کا قائمہ, اور تم نے ان کو چھوڑا کھڑے ہونے کی حالت میں. حضرت عبداللہ بن مسعود نے فرمایا یہ آیت دلیل ہے کہ آپ علیہ الصلوۃ والسلام کھڑے ہو کر خطبہ دیتے تھے. تفسیر روح المعانی میں ہے کہ 10 صحابہ رہ گئے تھے, سرور 10 صحابہ یعنی بیٹھے تھے, باقی اکثر اٹھ کے چلے گئے تھے, کیونکہ اس وقت یہ مسئلہ ایک تو معلوم نہیں تھا اور دوسرے نیا نیا اسلام تھا اور تیسرے یہ کہ غلے کی بہت کمی اور قحط کا زمانہ تھا. اگر یہ 10-12 سرور عالم صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر یہ 10-12 صحابہ بھی نہ ہوتے تو نبی کے ساتھ بے ادبی کی وجہ سے مدینہ شریف پر آگ برس جاتی. پھر اللہ تعالیٰ نے سب کو معاف فرما دیا اور صحابہ سے راضی بھی ہو گئے رضوان اللہ تعالیٰ علیہ مجمعین. اللہ تعالیٰ صحابہ سے خوش ہو گیا اور صحابہ اللہ سے خوش ہو گئے. جب اللہ خوش ہو جائے اور معاف کر دے تو کسی خبیث کو اجازت اور اختیار نہیں ہے کہ وہ اپنی عدالت میں جرح اور تنقید کے لیے ان کا تذکرہ کرے. سمجھ رہے ہیں آپ؟ جب اللہ تعالیٰ خوش ہو جائے اور کہہ دے کہ ہم نے معاف کر دیا, ہم راضی ہیں, تو کون ہے ان پر تنقید کرنے والے؟ یہ وہی شخص ہے جو اولیاء اللہ اور صحابہ میں کیڑے نکالتا ہے اور ان کے کردار کو مجروح کرنے کی کوشش کرتا ہے. اصل میں اپنا کردار ان کا ایسا ہے اس لیے ان کو ہر جگہ عیب نظر آتا ہے, اپنا عیب دوسروں میں نظر آتا ہے. مومن کا آئینہ ہوتا ہے, جیسا وہ خود ہوتا ہے ویسا ہی دوسروں کو سمجھتا ہے. اس لیے صحابہ پر اور اولیاء اللہ پر تنقید کرنے والے کبھی اللہ والے نہیں بن سکتے. صحابہ پر اللہ تعالیٰ نے یہ آیت نازل فرما دی رضی اللہ عنہم و رضوا عنہ, اور دوسرے کو فرمایا وہ کل وعد اللہ الحسنہ, ہم نے سب سے اچھا وعدہ کیا, سب سے اچھا وعدہ کر لیا اور سب کو معاف کر دیا. جب سب کو اللہ تعالیٰ نے معاف کر دیا تو کون ہے جو کہے نہیں انہوں نے ایسا کیا انہوں نے ویسا کیا, اور اس سے منع بھی کر دیا آپ نے کہ میرے صحابہ کا تذکرہ برائی سے مت کرو. ایک جگہ فرمایا اور دوسری جگہ ہر کسی بھی چیز کو لان تان کرنے سے منع فرمایا. جیسے آج کل عادت ہے لوگ لانت دیتے ہیں, یہ منع فرمایا. کوئی ہاتھ سے دیتا ہے, گاڑی چلاتے ہوئے اگر کوئی ایسا غلطی کرتا ہے تو اس کو شیشے سے دکھا دیتے ہیں لانت, یہ صحیح نہیں ہے. مسلمان کو لانت دینا ٹھیک نہیں. لیکن آپ علیہ السلام نے فرمایا کہ جب میرے صحابہ پر کسی کو تنقید کرتے دیکھو تو اس کو یوں کہو لعنت اللہ علی شرکم, تمہارے شر پر اللہ کی لعنت. تمہارے شر پر, تم پر نہیں کہہ رہے, تمہارے شر پر جو تم صحابہ کی برائی کر رہے ہو یہ اللہ کی لعنت ہو اس پر. تو اللہ اور یہ بھی فرمایا اللہ اللہ فی اصحابی لا تتخذوہم غرضا من بعدی, اللہ اللہ یہاں اس کا مطلب کیا ہوتا ہے؟ اللہ سے ڈرو, اللہ سے ڈرو, میرے صحابہ کے بارے میں اللہ سے ڈرو, ان کو تنقید کا نشانہ مت بناؤ. جو ان سے نفرت کرتا ہے وہ اصل میں مجھ سے نفرت کرتا ہے, اور جو مجھ سے نفرت کرتا ہے وہ اللہ تعالیٰ سے نفرت کرتا ہے, اور جو صحابہ سے محبت کرتا ہے وہ نبی علیہ السلام سے محبت کرتا ہے, اور جو نبی علیہ السلام سے محبت کرتا ہے یقیناً وہ اللہ تعالیٰ سے محبت کرتا ہے. اصل میں ایسے لوگ اسی لیے دین کی بنیاد کو گراتے ہیں تاکہ تو ڈائریکٹ آنا تو مشکل تھا, سامنے صحابہ سے ٹکرانا آسان نہیں تھا, उनके किरदार को लोगों ने मजरूह करना शुरू कर दिया, ताकि जब बुनियाद सही नहीं रहेगी तो इस्लाम की इमारत गिर जाएगी। लेकिन अल्हम्दुलिल्लाह अब भी अक्सर मुसलमान सहाबा से सिर्फ मोहब्बत और अकीदत ही नहीं रखते, बल्कि उनके लिए जान देने के लिए भी तैयार होते हैं, क्योंकि सहाबा ने अल्लाह के लिए जान दी थी। आज का मुसलमान सहाबा के लिए जान देने को अपनी सआदत समझता है। लिहाजा कोई ऐसी बात करे तो उससे आके बात करनी नहीं चाहिए कि मैं तुमसे बात नहीं करना चाहता। जो बड़ों में तनकीद करता है वो इस काबिल नहीं है कि उससे बात की जाए, वरना फिर कोई और ऐसी बात होगी, आदमी मुश्ताइल होगा, जज्बाती होगा, और जज्बाती होकर कोई ऐसा काम कर बैठेगा जिससे बाद में उसको पेशेमानी और परेशानी होगी। और समझदार है तो उसको समझाए कि भाई तुम खुद मुताला करो और अल्लाह से इस्तगफार करो। ये गुनाहों की नहुसत होती है कि आदमी को बड़ों में तनकीद और बड़ों में बुराइयां नजर आती है, अपने गुनाहों की ये नहुसत होती है, अपने गुनाहों की नहुसत होती है। जैसे आदमी के चेहरे पे कुछ लगा है तो वही सामने आएगा, तो शीशे में वही सामने आता है, तो क्योंकि उसके दिल में गंदगी है, लिहाजा उसके सामने उसको उस बड़ों में गंदगी नजर आती है। छठी तफसीर फरमाए सनाउल खल्क, मखलूक में उसकी तारीफ हो। आजकल जाहिल सूफी घबरा जाता है, हाय मेरी तारीफ हो रही है, एक साहब ने कहा मैं तस्बीह लेता हूँ तो मुझे ख्याल आता है कि लोग मुझे नेक समझेंगे, तो मेरे शेख रहमतुल्लाह ताला ने फरमाया आप क्या चाहते हैं, लोग आपको बदमाश समझें? अरे भाई अगर लोग आपको नेक समझते हैं तो शुक्र करो, बस तुम अपने आप को नेक मत समझो, और इसलिए मत करो कि लोग नेक समझे, करो अल्लाह के लिए। अगर आदमी तस्बीह लेके बस में बैठेगा तो बस जिक्र करता हुआ जाएगा, तस्बीह नहीं लेता भूल जाता है। तस्बीह का नाम इसलिए मुज़क्किरा है, असल तस्बीह तो कहते हैं सुबहान अल्लाह पढ़ने को, लेकिन इस तस्बीह का नाम असल में मुज़क्किरा है, जिक्र को याद दिलाने वाली। तो जब आदमी के हाथ में तस्बीह रहती है तो जिक्र याद रहता है, इसीलिए अक्सर अल्लाह वाले अपने साथ तस्बीह रखते थे। हजरत जुनैद बगदादी रहमतुल्लाह ताला से जब किसी ने पूछा कि इतने आप बड़े वलीउल्लाह हो गए अभी भी आप तस्बीह रखते हैं, फरमाया भाई जिस दोस्त ने यहाँ तक पहुँचाया है उसको कैसे छोड़ दें, इसी दोस्त ने यहाँ तक पहुँचाया है। और हजरत अबू हुरैरा रजी अल्लाह ताला के पास एक धागा था जिसमें वो उन्होंने गिरहें बांधी हुई थी, क्योंकि बहुत से लोग कहते हैं तस्बीह तो आमतौर पर नबी अलैहिस्सलाम और सहाबा इकराम नहीं रखते थे, लेकिन उस जमाने की तस्बीह की शक्ल इब्तदाई शक्ल ये थी कि धागे में गिरहें बांध ली, उससे गिनते थे, और इस तरह खजूर की गुठलियों पर और इमली के बीज और गुठलियों पर भी गिना जाता था जैसे आज भी होता है। तो ये सब इसकी शुरुआत थी, बाद में तस्बीह खूबसूरत से खूबसूरत आ गई। हाँ ये सब नहीं था, ये टक 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 जो है ना ये सुन्नत नहीं है, इसमें तो कोई दूसरी राय नहीं है। हाँ गिनने के एतबार से इसको पढ़ना भी जायज है, लेकिन ऐसे लोग बहुत वजीफा पढ़ते रहते हैं और हजारों में खत्म करते हैं, समझते हैं मेरा काम क्यों नहीं बना। तो ऐसे लोगों को चाहिए बजाय ज्यादा वजीफा पढ़ने के तकवा का एहतमाम करें, दो रकअत सलात हाजात पढ़ें और 70 मरतबा हस्बन अल्लाह पढ़ के दुआ करें, सारे काम अल्लाह ताला बनाएंगे। एक ऐसा मशहूर वजीफा है ये कि जिस इब्राहिम अलैहिस्सलाम को जब आग में डाला जाने लगा तब उन्होंने ये वजीफा पढ़ा था, हस्बन अल्लाह व निअमल वकील। तो हम भी अगर आज पढ़े हमारे काम भी बनेंगे, परेशानियां भी दूर होंगी, और सलात हाजात जब भी कोई आप अलैहिस्सलाम को मुश्किल काम पेश आता, कोई भी अमर ऐसा होता, आप फौरन सलात हाजात पढ़ते, दो रकअत सलात हाजात पढ़ के नफिल नमाज है, अवाबीन में भी पढ़ सकते हैं, जैसे अवाबीन की हम चार रकत अगर पढ़ते हैं दो दो करके, तो दो रकत सलात तौबा की नियत कर दी, दो रकत सलात हाजात की अवाबीन भी रही, लिहाजा उसमें नियत करके फिर उसी में खूब अल्लाह से अपनी हाजात को मांग लिया। ये सबसे सुन्नत से करीब तरीका है वजीफा पढ़ना, और वजीफे पढ़ते पढ़ते जो है वो समझते हैं कि मेरा काम तो होना चाहिए क्योंकि मैंने इतना वजीफा पढ़ा है, और दुआ में गिड़गिड़ाना है, आहोजारी है, दुआ अल्लाह ताला को पसंद है। फरमाया दुआ मुखल इबादा, दुआ इबादत का मग़्ज़ है। दूसरी रिवायत में फरमाया दुआ हुवल इबादा, दुआ ही इबादत, हर दुआ इबादत। कोई असर के बाद से बैठा रहे मस्जिद में और मगरिब तक मांगता रहे अल्लाह से दुआ, हर चीज अपने कारोबार के लिए भी मांग रहा है, बच्चों की शादी के लिए, अपनी शादी के लिए, जो भी अल्लाह से मांग रहा है सब मांगना इबादत। वजीफा पढ़ना इबादत नहीं है, और वजीफा और जिक्र में भी फर्क है, इसको भी लोग नहीं समझते कि तुम सूफिया हो तो इतना वजीफा पढ़ते, वजीफा नहीं पढ़ते, वो जिक्र करते हैं। जिक्र होता है अल्लाह को राजी करने के लिए, और वजीफा होता है अपना काम बनाने के लिए। وظیفہ مطلبی لوگ پڑھتے ہیں اور ذکر اللہ کی اس شاخ کرتے ہیں کہ اللہ کو ہم اس لیے یاد کرتے ہیں کہ اللہ ہمیں اپنی محبت سے نواز دے. تو جو اللہ کے لیے ذکر کرتا ہے یہ ذاکر اللہ والا ہے, اور جو اپنے مطلب کے لیے وظیفہ پڑھتا ہے کہ 11,000 مرتبہ ہی پڑھیں گے تو میرا فلاں کام بن جائے گا, ہو سکتا ہے کام تو بن جائے لیکن اس سے تعلق میں اللہ میں اضافہ نہیں ہوگا, اس سے ولایت خاصہ نہیں ملتی. ولایت خاصہ ملتی ہے ذکر اللہ سے اور تقویٰ کے اہتمام سے. اللہ تعالیٰ ہم سب کو نصیب فرمائے. الحمدللہ.